भाइरल ज्वरो र मौसमी रुघाखोकीको समस्या र समाधानका लागि विशेषज्ञ डाक्टर सुने जितिन्छ विजय एफएम 101.6 मा। भरतपुर अस्पतालका डाक्टर कमल सुवेदी कार्यक्रम सहज स्वास्थ्य चर्चामा रुघाखोकी, ज्वरो, ज्यान दुख्ने, टाउको दुख्ने लगायतका समस्या छन् भने प्रत्यक्ष डाक्टरसँग कुराकानी गर्न फोन गर्नुहोस् 0785014006 मा अथवा म्यासेज गर्नुहोस् 98455820 मा। कमेन्ट, म्यासेज वा पोस्ट गर्नुहोस् विजय एफएम को फेसबुक मा। तपाईको समस्या समाधान गर्ने प्रयास गर्नेछौ। सुन्न नभुल्नु होला कार्यक्रम सहज स्वास्थ्य चर्चा आज राति 8 बजे।
नमस्कार, कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीसँगै लक्ष्मी पौडेलको सुनिजितिन्छ विजय एफएम 101.6 हामी शनिबार बेलुका 8 बजेदेखि 7:45 तपाईँसँग रहन्छौँ भने बुधबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म यही प्रसारणको पुनः प्रसारण सहित रहनेछौँ। र कार्यक्रम सहज स्वास्थ्य चर्चामा हामी तपाईँको स्वास्थ्य समस्या सम्बन्धी चिन्तित रहेर तपाईँको स्वास्थ्य समस्या समाधानका लागि प्रयासरत रहन्छौँ र कम्तीमा हप्ताको एक दिन तपाईँ आफ्नो स्वास्थ्यप्रति चिन्तनशील रहनुहोस् भन्ने हेतुले कुनै एउटा विषयवस्तु उठान गर्छौँ, कुनै एउटा विषयवस्तु छनौट गर्छौँ र सम्बन्धित रोगको विशेषज्ञ डाक्टरलाई स्टुडियोमा उपस्थित गराएर त्यो विषयमा जानकारी लिने र त्यो विषयमा तपाईँको समस्या समाधान गर्ने एउटा प्रयास गर्नेछौँ। आजका लागि पनि हामीले विषयवस्तु छनौट गरेका छौँ। हामीसँग हुनुहुन्छ भरतपुर अस्पतालका डाक्टर कमल सुवेदी हुनुहुन्छ र आज हामीले विषयवस्तु उठान गरेका छौँ अहिले अलिकति बढी समस्या गराइरहेको भाइरल ज्वरोको समस्या, मौसमी रुघाखोकीको कुरा, यो सँगसँगै अलिकति जिउ दुख्ने, रुघासँगै टाउको दुख्ने, अरू सामान्य यसैसँग जोडिएका अरू रोगहरू पनि हामी उठाउनेछौँ र हामी फेसबुक लाइभमा पनि छौँ। तपाईँ त्यहाँ पनि कमेन्ट गर्न सक्नुहुनेछ। त्यहाँ तपाईँले कमेन्ट गर्नुभयो भने हामी तपाईँका कमेन्ट लिनेछौँ र डाक्टर साहबले समस्या समाधान गरिदिनुहुनेछ। यसै गरी फोनमा आउन सक्नुहुनेछ 0785014006 बाटो भएर आउन सक्नुहुनेछ भने म्यासेज पनि गर्न सक्नुहुनेछ 98455820 यी तिनवटा विकल्प हामी तपाईँलाई दिएका छौँ र कार्यक्रमलाई हामीसँगै सहकार्य गरेको छ गैँडाकोटमा रहेको सहज सामुदायिक अस्पतालले र हामी रेडियो र सहज सामुदायिक अस्पतालको संयुक्त प्रयासमा कम्तीमा तपाईँको स्वास्थ्यप्रति तपाईँ सजग रहनुहोस् भन्ने हेतुले तपाईँको दीर्घ जीवनका लागि, तपाईँको स्वस्थ जीवनका लागि कार्यक्रम सहज स्वास्थ्य चर्चा प्रसारणमा ल्याएका हौँ। अब पनि कार्यक्रमको सुरुवातमा लागौँ सहज सामुदायिक अस्पतालको बारेमा संस्थागत परिचय समेटिएको यो सामग्रीतर्फ। सामग्रीका साथमा हुनुहुन्छ सहकर्मी श्रीधर उपाध्याय।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैँडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैँडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 शैयाको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसुति सेवा, सुरक्षित गर्भपतन, ECG, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिइरहेको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
यो सामग्री पछि फेरि पनि स्वागत छ। तपाईँ कार्यक्रम सहज स्वास्थ्य चर्चामा हुनुहुन्छ र सहज सामुदायिक अस्पतालको बारेमा संस्थागत परिचय समितिको सामग्रीका लागि सहकर्मी श्रीधर उपाध्यायलाई धेरै धेरै धन्यवाद। अब भने हामी विषयवस्तुतर्फ नै प्रवेश गर्दछौँ। हामीसँग हुनुहुन्छ डाक्टर कमल सुवेदी, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गर्नु। डाक्टर साहब स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद लक्ष्मीजी।
आज हामीले भाइरल ज्वरो, मौसमी रुगा खोकी, जुन अहिले समस्या देखिरहेको छ स्वाइन फ्लू, यसैसँग जोडिएको छ स्क्रब टाइफस, ज्वरोसँगै जोडिरहेको छ, यसैको चाहिँ कुरा गर्छौँ। भरतपुर सरकारी अस्पतालमा चाहिँ अहिले भाइरल ज्वरोका बिरामी कति हुनुहुन्छ?
पुरै वार्डै बेडै सबै भरिएको छ भाइरल
ज्वरोका। भाइरल ज्वरोका बिरामीहरू एकदमै हुनुहुन्छ। यो भाइरल ज्वरो भनेर चाहिँ सर्वसाधारण अहिले आत्तिनुपर्ने अवस्था कतिको छ?
अब यो भाइरल ज्वरो भनेर आत्तिनुपर्ने अवस्था त त्यस्तो धेरै नै होइन होइन। पहिला कुरा हामीले बुझ्नु पर्यो कि ज्वरो भने के हो भनेर, अनि त्यसपछि ज्वरो भने के, भाइरल ज्वरो भने के, यो कुरा बुझ्नु पर्यो। अब सामान्यतया हाम्रो शरीरको तापक्रम 98.4 डिग्री फारेनहाइट हुन्छ। योभन्दा यदि हाम्रो शरीरको तापक्रम बढ्यो भने त्यसलाई ज्वरो भन्छ। अब ज्वरो आउने धेरै थुप्रै कारणहरू हुन्छन्। ज्वरो आफैमा एउटा रोग होइन, ज्वरो एउटा कुनै रोगको प्रेजेन्टेसन भएर आउन सक्ने भयो। अब त्यसमा इन्फेक्सियस डिजिज एउटा कज हुनसक्छ, एउटा क्यान्सरजन्य रोगहरू, कनेक्टिभ टिस्यू डिसअर्डर भन्छौँ यो हामीले, अनि अटो इम्युन डिजिज भन्छ, यो थुप्रै इत्यादि कारणहरूले ज्वरो आउँछ। विशेष त यो मौसमी बेलामा इन्फेक्सियस अथवा सरुवा रोगको कारणले गर्दाखेरि ज्वरो आउने गर्छ। ती सरुवा रोगमा पनि ब्याक्टेरियाले, भाइरस, फङ्गस आदि, अनि सामान्य रुगा खोकीको कारणले पनि ज्वरो आउँछ। अब हामीले यहाँ छुटाउनु पर्ने कारण चाहिँ के हो भने, सामान्य रुगा खोकीले लाग्ने ज्वरो र भाइरल ज्वरो, अहिले यो मौसमी बेला पनि भएको हुनाले भाइरल ज्वरो चाहिँ अलिक इपिडेमिक तरिकाले नै लागेछ। बाढीहरू आउने, लगातार वर्षा आउने यस्तो भएको बेलामा भाइरल अथवा ब्याक्टेरियल ज्वरो फैलिने सम्भावना बढी हुन्छ। अब सामान्य रुगा खोकी लाग्नेबाट आउने ज्वरो, नाकबाट पानी बग्ने, टाउको दुख्ने, रुगा लाग्ने आदिबाट आउने ज्वरो र भाइरल ज्वरो भनेको चाहिँ, अब तपाईँहरूलाई कुनै अब यो चाहिँ नितान्त श्वास प्रश्वासबाट सर्ने रोग भएको कारणले कुनै पनि अब रुगा खोकी अथवा ज्वरो आएको बिरामीसँग तपाईँ कन्ट्याक्टमा हुनुभयो भने यो चाहिँ 2-7 दिनको भित्र तपाईँहरूलाई त्यसको सिम्टम्सहरू देखा पर्न सुरु गर्छ।
2-7 दिन
हजुर,
कुनै त्यस्तो श्वास प्रश्वासबाट कुनै जीवाणुहरू जुन संक्रमणको लागि तिनीहरूले संक्रमण आक्रमण गरेको सन्दर्भमा त्यो प्रवेश गरेको र बिरामीलाई चाहिँ अथवा व्यक्तिलाई त्यो संक्रमण भएको छ, 2-7 दिनको
भित्र यो सिम्टमहरू देखिन थाल्छ है।
कस्ता कस्ता सिम्टम? अब त्यो विचार बरु जस्तो यो भाइरल ज्वरो भन्दा बित्तिकै एकैचोटि ज्वरो आएर सुतेपछि मात्रै हस्पिटल पुग्ने चाहिँ प्रवृत्ति छ, त्यही भएर पनि कस्ता कस्ता लक्षण देखियो भने चाहिँ ए मलाई भाइरल ज्वरो हुन लाग्यो कि भनेर चाहिँ सोच्ने।
अब सिम्टम्स हेर्दाखेरि चाहिँ टिपिकल्ली चाहिँ नाकबाट पानी बग्ने,
रुगा,
टाउको दुख्ने रुगा भन्छौँ, अनि त्यसै शरीर थकान भएको जस्तो, मांसपेशीहरू दुख्ने, हाडजोनीहरू दुख्ने, है मासुहरू दुख्ने। ज्वरो चाहिँ कस्तो टाइपको हुन्छ त्यो चाहिँ एउटा एकदम प्रमुख छुटाउने का यसरी छुटाउन कसरी सकिन्छ भने, अब ज्वरो चाहिँ युजल्ली तपाईँलाई 103-104 पुग्छ होइन दिनको कुनै एउटा टाइममा, कुनै दिनको अथवा कसैलाई राति हुन्छ, कसैलाई दिनको 2 टाइम हुनसक्छ है। 103-104 पुग्छ, 81 तातो भएर आउँछ, अनि घरमा एकैचोटि नाप्दाखेरि 104 पाइदिएपछि आत्तिहाल्छ जो पनि होइन, अनि त्यसपछि एकछिनपछि आफै कुनै औषधि नलियो भने पनि बिस्तारै कम भएर जान्छ। यस्तो प्याटर्न, यो प्याटर्नको ज्वरो भने यसलाई हामी भाइरल ज्वरो भन्छौँ।
भनेपछि एउटा कुरा के छ भन्दा, बिरामीले त जुन घटेको बेला हुन्छ नि त्यति बेला चाहिँ ए घटिहाल्यो भनेर चाहिँ लापरवाही गर्ने सम्भावना त्यहाँ आउँदो रहेछ।
सामान्यतया भाइरल ज्वरोहरू 1 हप्ता पछि युजली औषध नखाए पनि सन्चो हुन्छ सामान्यतया। तर अब यो अहिले जुन हाम्रो फ्लू भन्छौँ है, फ्लूको कारणले अब स्वाइन फ्लू, ब्लड फ्लू, जुन हामी सुन्ने बित्तिकै नाम सुन्ने बित्तिकै आत्तिने चलन छ, आत्तिनु पर्ने पनि हो, एकदम खतरनाक रोगहरू हो होइन। अब यो ज्वरो आएपछि चाहिँ अब यसको पनि प्रेजेन्टेसन यस्तै हुन्छ कि, अब इन्फ्लुएन्जाको कारणले युजली यो हुने हो, त्यसको पनि कतिवटा टाइप छ होइन, तिनवटा युजली तिनवटा, अहिले रिसेन्टली 2012 एउटा थपेर चारवटा बनाएको छ। युजली चाहिँ तिनवटा ए बी इन्फ्लुएन्जा ए बी सी भन्छौँ हामीले, त्यो रोगको कारणले गर्दाखेरि चाहिँ यो भाइरल ज्वरो अहिले तत्काल नेपालमा देखा परेको छ। त्यसमध्येमा पनि इन्फ्लुएन्जा ए भन् चाहिँ अलिकति त्यो त्यो चाहिँ अलि डरलाग्दो खालको प्रेजेन्टेसन आउँछ
इन्फ्लुएन्जा ए एचएन एन1 भनेर चाहिँ जुन अलिकति
हस्पिटलमा अघिल्लो महिना 247 जनामा हामीले स्वाइन फ्लूको क्विक टेस्ट भन्छ, यो युजली नाक अथवा घाँटीमा स्वाब लिएर क्विक इन्फ्लुएन्जा टेस्ट गरेकोमा 197 जनामा H1N1 पोजिटिभ देखिएको थियो। भनेपछि अब चेक गरेको त त्यति हो, अब चेकै नभएको त अझ झन् कति हुनुहुन्छ त्यो अब तपाईँ आफै लेखाजोखा गर्न सक्नुहुन्छ।
जस्तो डाक्टर साहब, यही बेला चाहिँ मैले अलिकति म्याटर हामी सुन्छौँ जो सर्वसाधारणहरूलाई सहकर्मी पवित्र पराजुली र सहकर्मीहरू चाहिँ एकचोटि दिउँसो पब्लिक माझमा गएर चाहिँ आज तपाईँ आउँदै हुनुहुन्छ, डाक्टर कमल सुविधा आउँदै हुनुहुन्छ, यो ज्वरोका विषयमा भाइरल ज्वरो रुघाखोकीका बारेमा कुराकानी गर्न केही सोध्न मन लागेको छ कि छैन भनेर सोध्नु भएको थियो। हामीसँग त्यो म्याटर छ होला, हामी त्यो सुन्छौँ, त्यसपछि उहाँहरूले सोध्नुभएका प्रश्न, उहाँहरूले राख्नुभएका जिज्ञासा, जस्तो अहिले हामी कुराकानी गरेका कुराहरू पनि आउँछन्, ती कुरा सँगसँगै अगाडि बढौँ होला जस्तो मलाई लाग्यो। गगन, यतिखेर हामी त्यो म्याटर सुन्छौँ जो सहकर्मी पवित्र पराजुलीले तयार पार्नुभएको थियो।
अहिलेको भाइरल ज्वरोले एकदम टाउको दुख्ने, आँखा दुख्ने, हेर्नै नसकिने, ज्यान थरथर काम्ने, पुरै शरीर करकरी खाने, त्यस्तो समस्या भयो। अनि म जचाउन गएँ, अनि जचाउनु भयो, डक्टरले सल्लाह दिनुभयो 72 घन्टा ज्वरो आउँछ, नडराउनु त्यति, तर यो औषधि खानु, सुधार हुन्छ, भएन भने फेरि चेक गर्न आउनु भन्नुभएको थियो मलाई। रगत नै जचाएँ, यताउता गरेँ, तर म 15 दिन जति भयो एकदम उठ्नै सके छैन, गाह्रो भइरह, शरीर तागतै छैन, यस्तो बमिट होला जस्तो कस्तो कस्तो भइरह, शरीर भात खान त्यति रुचि भएको छैन, अब त्यस्तो के कारणले हो, अझै नि शरीर एकदम कमजोर भयो जस्तो महसुस भयो मलाई, म उठ्न सके होइन, तर गाह्रो भइरह, अझै पनि त्यति छ्याङ्ग हलुङ्गो शरीर भएको छैन, भारी शरीर भइरहेछ, मलाई त्यही समस्या छ। अब यसको उपाय अरू केही छ कि अब डक्टर सरले बताइदिनुहुन्छ कि भनेर।
कृष्णकुमारी बराजुली, गराकोटा। त्यो ज्वरो र भाइरल दुई थर हो कि एउटै थर हो कि के हो भनेर बुझ्नु खोजेको कि।
भाइरल भनेको के हो?
भाइरल भनेको के हो? भाइरल ज्वरो भन्ने के हो? अहिलेपछि आएको ज्वरो के हो भनेर कि।
मेरो नाम कपिला अधिकारी। मेरो नातिनीलाई ज्वरो आएको थियो, त्यसमा औषधि खुवाउँदा पनि औषधि खुवाइन्जेल चाहिँ ठिक हुने, अनि औषधिको त्यो अब टाइम सिद्धिएपछि फेरि ज्वरो सुरु हुने भयो कि। त्यसपछि किन होला त्यो, अनि मैले फोन गर्दै आत्तिँदै किन हो डक्टरकोमा लैजाऊ, अनि अहिलेको भाइरल ज्वरो यस्तै हो अरे भन्ने, अनि त्यही भन्दै फेरि डक्टरकोमा नै लाँदै अब 5 दिनसम्म लगातार आइराख्यो भने लिएर आउनु नत्र नभए आत्तिनु पर्दैन भन्नुभएको छ डक्टर साहबले। किन यो भाइरल ज्वरो भनेको यो लगातार आउने छोड्ने आउने छोड्ने के कारणले हो, यो भाइरल ज्वरोमा र ज्वरोमा के फरक छ भनेर बुझ्न खोजेको।
कविता पौडेल, ज्वरो आएको 10-12 दिन भयो, टाउको अझै ज्वरो त सन्चो भयो होइन, टाउको दुख्ने, रिकेटो लाग्ने, अनि त्यस्तै हुन्छ, उठ्नै सके होइन, खाना मिठो हुन्न, अनि
टाउको दुखिरहेको छ,
बमिट हुनु, बमिट नि भएको हो, अनि डाइरिया, कसरी सन्चो हुन्छ होला, औषधि खाँदा पनि यसो औषधि खान्छ मात्रै हुन्छ, अनि फेरि उस्तै हुन्छ,
औषधि खाँदा पनि सन्चो भयो,
औषधि खाँदा पनि सन्चो भयो होइन,
आफूलाई एकदम गरुङ्गो भएको फिल गर्नु,
उठ्नै सके होइन, अस्तो आएपछि नि औषधि खाँदा त सन्चो भइहाल्थ्यो होइन, अहिले चाहिँ सन्चै भयो होइन, कसरी सन्चो हुन्छ होला भनिदिनु, केही थाहा पाउनु पाए हामीले सजिलो हुन्थ्यो होला।
कोविला रिमाल, ज्वरो आउने, घाँटी दुख्ने, भमिट हुने, 4-5 दिन ज्वरो आयो, अझ सन्चो भएन, अब के गरेर सन्चो हुन्छ होला भनिदिनु पर्यो।
हामीले केही सर्वसाधारणका कुराहरू सुन्यौँ, धेरै खाले समस्या एकैचोटि देखिएको छ भनेको, ज्वरो आएछ, टाउको दुख्या छ, भोमिट भएको छ, रिङ्गटा लाग्या छ, खाना मन लागेको छैन, जिउ दुख्या छ, 5-7 दिन भयो सुत्या छ, एकदम म एक एक गरेर चाहिँ भन्न चाहन्छु। जस्तो मायादेवी गौतमजीले सुरुमै भन्नुभएको छ, 10-15 दिनभन्दा बढी भइसक्यो औषधि पनि लिइराखेको छु भन्नुभयो, तर सन्चो भएन, किन? त्यो सबै लक्षणहरू भन्नुभएको छ, जिउ दुख्नेदेखि लिएर ज्वरो आउँदाखेरि हुने र अहिले हामीले भाइरल ज्वरोमा कुरा गरिरहेका सबै लक्षण भन्नुभएको छ।
सामान्यतया भाइरल ज्वरो 15 दिनसम्म हुँदैन, यो चाहिँ पाँच दिनदेखि सात दिनसम्ममा सन्चो हुन्छ अथवा सबसाइड भएर जान्छ।
यदि
अब उहाँलाई पन्ध्र दिनसम्म ज्वरो आएको छ भने पहिला भाइरल ज्वरो भएर त्यसको कम्प्लिकेसन हुनसक्छ एउटा कारण, अब त्यसले भाइरल ज्वरोले उहाँलाई अलिक बढी नै च्यापेर समयमा उहाँको राम्रो उपचार नभएर कम्प्लिकेसनमा जान सक्छ, भाइरल निमोनिया अथवा सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन भएर ब्याक्टेरियल निमोनियाहरू हुनसक्ने सम्भावना छ, एउटा त्यो सम्भावना हुनसक्छ। अर्को लगातारसम्म तपाईँलाई अहिले पन्ध्र दिनसम्म यति यस्तो ज्वरो आउने जाने भने लगातार आउँछ भने एउटा स्क्रब टाइफस टेस्ट भन्छ, एउटा डेङ्गु टेस्ट गराउनुहोस्, किनभने आजको यो चितवन र नवलपरासीमा स्क्रब र डेङ्गुको महामारी नै छ, एक दुईजनाको मृत्यु भए पनि हामी समाचारमा सुन्यौँ होला तपाईँहरूले पढ्नुभयो। अब के हुन्छ भने लगातार 102-103 ज्वरो आइरहने अनि शरीरमा कतै याद गर्नु शरीरमा कतै दागहरू एउटा वरिपरि रातो रातो बिचमा कालो भएको दाग त्यसलाई स्क्रब टाइपसको टिपिकल प्रेजेन्टेसन स्कार भन्छ, त्यो हुन त्यो छ कि छैन यो पनि याद गर्नु पऱ्यो। अब त्यो चाहिँ छ अनि यसरी पन्ध्र दिनसम्म औषधि खाँदा पनि सन्चो भएन भने घरमा बस्नु होइन, एक दिन दुई दिन तिन दिन हेर्ने ज्वरो, यदि एक दुई चार दिनमा नि सन्चो भएन भने अस्पतालसम्म पुग्नु पर्यो जहाँ कन्भिनियन्ट हुन्छ है, यसमा अरू जाँचहरू गर्नुपर्ने हुनसक्छ, उहाँको चाहिँ भाइरल ज्वरो भयो पनि हुनसक्छ तर भाइरल ज्वरोको कम्प्लिकेसन अथवा अन्य कारण हुने सम्भावना धेरै छ मैया देवी गौतमको, त्यही भएर उहाँलाई छिटै नै म पन्ध्र दिनसम्म घरमा ज्वरो पालेर नबस्नु भन्नु
सल्लाह। उहाँलाई चाहिँ अलिकति यत्रो लामो समय भइसकेपछि औषधि खाँदा मात्र सन्चो हुने अरू बेला नहुने खाना छोडियादिन चाहिँ चाप्ने भयो भने चाहिँ
यो घरमा बस्नु भएन, रगतहरू जाँच गर्नु पर्यो, पिसाब जाँच गर्नु पर्यो, पन्ध्र दिनसम्म औषधि खाएर घरमा बस्नु भएन अब उहाँलाई यस्तो अब रुगाखोकी नै अब फ्लू नै हो भने हुनसक्ने सम्भावना छ, त्यही उहाँ बस्दाखेरि घरमा मास्कहरू लगाएर बस्ने, आराम गर्ने, प्रशस्त पानी पिउने है, धेरै स्ट्रेसवाला कामहरू नगर्ने, घरमा बस्दा त्यो फ्लू मास्क भन्ने अर्को सर्जिकल मास्क हुन्छ त्यो लगाएर बस्ने, किनभने अन्य परिवारलाई सर्ने सम्भावना पनि बढी हुन्छ।
अब जस्तो कृष्णकुमारी
पराजुलीको मैले अघि नै पनि यो ज्वरो
र
भाइरल ज्वरोमा फरक के हो मैले फेरि भनिदिन्छु, ज्वरो आउने एउटा कारण इन्फेक्सियस कारण संक्रमणको कारणले लाग्ने ज्वरोको एउटा प्रकार हो भाइरल ज्वरो। भाइरल ज्वरो सामान्यतया कुनै एउटा दिनको कुनै समयमा एकदम अत्याधिक जो तापक्रम शरीरको तापक्रम बढ्छ 103-104 त्यसपछि बिस्तारै घट्छ अथवा एक दिनमा दुई तिनचोटि हुनसक्छ तर आउने जाने हुन्छ, यस्तो आउने जाने ज्वरो भयो भने यो चाहिँ भाइरल ज्वरो हो भनेर तपाईँले आफैले पनि शङ्का गर्न सक्नुहुन्छ। अब सामान्यतया तिन दिन चार दिनसम्म आयो भने तपाईँले नजिकको जनस्वास्थ्यमा गएर क्विक इन्फ्लुएन्जा टेस्ट भरतपुर अस्पतालमा हुन्छ, सरकारी अस्पतालमा उहाँ आउनु, यो फ्रीमा हुन्छ, क्विक इन्फ्लुएन्जा टेस्ट गरेर अनि तपाईँको फ्लू हो कि सामान्य ज्वरो हो भनेर पत्ता लगाउन सकिन्छ। कोपिला अधिकारी
अब उहाँको चाहिँ नातिनीलाई चाहिँ औषधि चाहिँ खुवाइरहनु परेको छ, खुवाइन्जेल चाहिँ नातिनीलाई सन्चो हुन्छ, पाँच दिन भयो निरन्तर
कति वर्षको हो भन्छ
खुलाउनु भएको छैन।
अब यदि उहाँको दुई वर्षभन्दा कम उमेरको हो नातिनी हो भने अब यो चाहिँ ज्वरो आउने धेरै कारणहरूमा ब्रोन्कियोलिटिस निमोनिया हुनसक्ने सम्भावना हुन्छ, अब स्क्रब डेङ्गु त अब महामारी नै छ त्यो पनि हुनसक्ने सम्भावना छ। अब ज्वरो पाँच दिनसम्म आएर घरमा नराख्नुहोस्, उहाँलाई चाहिँ ज्वरो आउने जाने भइरहे पनि एकचोटि सानो बच्चाको त अस्पताल गएर सबै चेकअप गर्नै पर्छ, घरमा एक दिन दुई दिन हेर्ने, सामान्यतया ज्वरो आयो भने नजिकको मेडिकलहरूबाट गएर एन्टिबायोटिक लिएर नजानुहोस्, सामान्य सिटामोल प्यारासिटामोल अथवा बच्चाको छ भने फ्लेक्जान गरेको नामको औषधि हुन्छ, जति तौल छ बच्चाको त्यसको आधी दिने है, अरू केही अरू अरू जति औषधि दिन्छ केही पनि औषधि नलाने, जति तौल छ त्यति आधा आधा जस्तै 10 किलो छ भने 5 ml फ्लेक्जान 3 टाइम अथवा 4 टाइम खुवाउन मिल्यो है, ज्वरोको एउटा औषधि खाएर हेर्नुहोस्, त्यसपछि पनि 2-3 दिनपछि सन्चो भएन भने अस्पताल लिएर जाने है, त्यसमा अरू धेरै एन्टिबायोटिकहरू पसलबाट दिएछ भने त्यो औषधिहरू नखाने, सामान्य सिटामोल तपाईँले घरमै लगाएर आफै राख्ने, बच्चा जोख्ने, बच्चा जोखेको ठ्याक्क आधी त्यति हामीले खुवाउन सकिन्छ। अब सामान्य पाँच दिनसम्म सन्चो भएन, निरन्तर आइरहेको छ। यदि दुई वर्षभन्दा माथि अथवा दुई वर्षभन्दा तलको छुट्टा छुट्टै रोगहरू हुन्छ, उहाँले यो चाहिँ उमेर खुलाउनु भएन, उमेर खुलाउनु भएको भए अझ सजिलो हुन्थ्यो।
अलिकति क्लियरली कुरा गर्न चाहिँ मिल्थ्यो। ज्वरो किन आउने छुट्ने भन्नुभएको छ, अघि नै आएको छ ज्वरो, यस्तै सङ्क्रमणहरू जस्तो यस्तै लक्षणहरू देखा पऱ्यो भने चाहिँ ज्वरो आउने र छोड्ने हुन्छ।
अब यहाँ हेर्नुहोस् मैया देवी गौतम, यहाँ हाम्रो कविता पौडेल, कोपिला
रिमाल
सबैजनाको चार पाँच दिन,
दस बाह्र दिन, पन्ध्र दिन
एउटै खालको प्याटर्न भयो। उहाँहरूले अब ज्वरो आयो भने सामान्य औषध लिएर बस्नुभयो, सन्चो भएन भने तपाईँहरू भाइरल ज्वरो हुनसक्छ, तर भाइरल ज्वरोको कम्प्लिकेसन स्टेजमा कम्प्लिकेट भएको हुनसक्छ है। त्यही भएर यसमा खोकीहरू चाहिँ अब सामान्यतया सन्चो हुन दुई तिन हप्ता लाग्छ, आजको भोलि सन्चो हुँदैन। तर ज्वरो चार पाँच दिनसम्म सन्चो भएन भने अरू समस्या, त्यसले पहिला ज्वरोको समस्या छँदैछ, त्यो बाहेक अरू समस्या पनि ल्याएको हुनसक्छ, यो कुरा चाहिँ याद गर्नु।
जस्तो यस्तो बेला चाहिँ खानेकुरामा पनि अलिकति चाहिँ सचेतता अप्नाउनु पर्ने हो।
एकदम खानेकुरा, बस्ने कुरा है, सामान्यतया ज्वरो र फ्लू भन्छौँ, फ्लू फिभर, यो जति पनि फ्लू फिभर हुन्छ त्यस्तो बिरामीहरू प्रशस्त मात्रामा झोलिलो खानेकुरा, पानी प्रशस्त खाने, प्रशस्त आराम गर्ने, मास्क लगाउने है, अब प्याकेटको खानेकुराहरू है, प्याकेटको खानेकुरा चाउचाउ, बिस्कुट, पाउरोटी, कुकिज, यस्तो चिजहरू नखाने। सामान्य घरमा बनेको कुराहरू, जाउलो
दालको
जुस, अरू घरमै बनेका सामान्य दाल भात खान मिल्यो, प्याकेटको जुसहरू। अब खोकी नै अलिक बढी नै छ भने फलफुल गुलियो चिजहरू कम खाने, किनभने गुलियो चिजले अझ बढी खोकीलाई चाहिँ सन्चो हुन अलिक धेरै टाइम पुस गर्छ कि, अलिक धेरै तपाईँ गुलियो फलफुल यस्तोहरू खानुभयो भने तपाईँलाई खोकी सन्चो हुन अलिकति टाइम लाग्छ। त्यही भएर यस्तो कुराहरूबाट यो प्याकेटका जुसहरू, कार्बोनेटेड ड्रिङ्कहरू, फ्रिजको पानीहरू यस्तोबाट अलिक टाढा बस्ने, मन तातो पानी खाने।
श्रोता आफन्त 0785014006 आएर प्रश्न गर्न सक्नुहुन्छ डाक्टरसँग। हामीलाई नेटले त्यति धेरै साथ दिएको छैन, फेसबुकले आज सरी भनिरहेछ, त्यही भएर पनि हामीले लाइभमा चाहिँ एकदम इफेक्टिभ गरेर दिन सकिरहेको छैनौँ। यसै गरी 0785014006 भने आएर सोध्न सक्नुहुनेछ, क्लियरली कुरा गर्न सक्ने एउटा वातावरण बनिरहेको छ डाक्टर साहबसँग। अहिले ज्वरोको यो समस्या आइरहेको छ डाक्टर साहब, मैले यो खोकीसँग जोडेर एउटा प्रश्न चाहिँ के भयो भन्दाखेरि, जस्तो ज्वरो आएको छ, ज्वरो आएको मान्छेलाई भाइरल ज्वरोको सङ्क्रमणको स्टेजमा भएको भएर उपचार भयो, ज्वरो सन्चो भयो, अरू सबै ठिक भयो, खोकी चाहिँ लामो समयसम्म चाहिँ रोकिएन,
खोकी सन्चो हुन मैले अघि पनि भने दुई चार हप्तासम्म खोकी सन्चो हुँदैन,
त्यस्तो अवस्थामा चाहिँ के गर्ने, जस्तो अब तातो पानी पनि खाइरहेछ बिरामीले होइन, अनि यसै गरी अरू खानेकुराहरूमा पनि सचेतता चाहिँ अप्नाइरहेछ, तर जो फुको काँसो भनिन्छ नि हामीले टिपिकल भाषामा, घाँटीलाई चाहिँ एकदमै अप्ठ्यारो पर्ने गरी फुको काँसो एकदमै लगातार पनि आउने, त्यो समस्या चाहिँ अलिकति बढी
नै हुन्छ। यो भाइरल ज्वरो अब जस्तो आयो, अब भाइरल अथवा ज्वरो आयो, सामान्य रुगा खोकी लाग्यो, दुई चार दिनसम्म नाक बग्ने हुनसक्छ, टाउको दुख्ने हुनसक्छ, ज्वरो आउँछ हप्ता दस दिनमा ज्वरो सन्चो हुन्छ, तर खोकी सन्चो नै हुँदैन। अब मान्छे यहाँ हामीले सामान्यतया मुख बार्ने भन्छ, मुख बार्यो नि दुई चार दिन बार्ने, त्यसपछि बार्ने चलन भने त्यस्तै हो, ज्वरो सन्चो भयो, खाइदिइहाल्नु पऱ्यो
एकदम।
खोकी सन्चो हुन दुईदेखि तिन हप्ता लाग्छ, दुईदेखि तिन हप्ता लाग्छ। अझ यो फ्लूको खोकी सन्चो हुन त अझ कसै कसैलाई एक महिनासम्म लाग्न सक्छ। त्यही भएर अब एउटा सामान्य खोकी सन्चो हुने औषधिहरू खान मिल्छ, एन्टी हिस्टामिन, एन्टिथियोसिप भन्छ होइन, यस्तो औषधिहरू खान चाहिँ मिल्छ, तर यो खाँदा खाँदै पनि खोकीलाई चाहिँ अलिक टाइम नै लाग्छ। आजको भोलि छुमन्तर जादु त हुने होइन खोकीलाई, त खोकी त तपाईँलाई समातेपछि लाग्यो, एक दुई चार हप्ता दुःख दिन्छ यसमा कुनै उपचार भने डेफिनेट उपचार, अब उपचारको औषधि त छन् तर त्यति दुःख दिने सम्भावना बढी नै हुन्छ।
जस्तो धेरै सर्वसाधारणहरू, मैले आजै पनि एकजना चाहिँ आमालाई भेटेँ, उहाँसँग मैले आवाजै भोइसै रेकर्ड गर्न खोजेको थिएँ, उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि के भन्ने हो र डक्टरलाई त यस्तो छ भन्न र आफ्नो कुरा चाहिँ खोल्ने तर चाहिँ रेडियोमा भन्न अथवा डक्टर साहबलाई सोध्न चाहिँ हिचकिचाउनु भएको थियो। उहाँले के भन्नुभन्दा, सानो बच्चा छ घरमा, सानो बच्चालाई खोकी रोक्न भनेर त सिरप खुवाइन्छ होइन, अरू कुराहरू खुवाइरख्या हुन्छ, तर जब रोकिँदैन त्यसपछि चाहिँ डक्टर आत्तिएको हुन्छ घर परिवार परिवारका सदस्य, अनि एउटा मेडिकलमा लग्यो, खोकीको औषधि खुवायो, घर ल्यायो, दुई दिनमा तिन दिनमा सन्चो भएन, फेरि के गर्यो त्यो मेडिकल छोड्यो,
अर्को
मेडिकल गयो।
यो हाम्रो चलन यस्तै हो, त्यो भन्दा भरतपुर अस्पतालमा ओपिडीको महिलाहरूलाई हाम्रो माननीय मेयरज्यूले निशुल्क गरिदिनु भएको छ. महिलाहरूको लागि त झन् निशुल्क टिकटै काट्नु पर्दैन. बच्चा पनि 28 दिनसम्मको बच्चाको लागि सबै फ्री छ. टिकट जम्मा 30 रुपियाँ हो क्या ओपिडी टिकट. सो त्यही भएर मेडिकलमा गएर एउटा मेडिकलमा 500 बुझाउनु अर्को मेडिकलमा 500 बुझाउनु भन्दा फुरुर गयो भने अलिकति दुःख होला, अलिकति लाइन बस्नु पर्ला, तर डाक्टरसँगै सल्लाह लिएर गर्नुहोस्, म चाहिँ त्यो सल्लाह दिन्छु.
धेरै कुरा नबुझेर पनि अप्ठ्यारो, जस्तो यो मेडिकल चेन्ज गर्दाखेरि त औषधि पनि त
कम्बिनेसन कस्तो रहेछ भने यसो मार्क अब त्यो औषधिको चाहिँ नाम एउटै हुन्छ, कम्पोजिसन एउटै भनेर बेच्दाखेरि इफेक्टिभनेस कम भएको औषधि कम्पनी
राम्रोसँग बुझाइदिनुहोस् न हाम्रा श्रोता आफन्तलाई. जस्तो एउटै नामको औषधि भएको भएर त्यो मेडिकलबाट
लिनुहुन्छ, तर त्यो औषधि कम्पनी नाम कम्पनी स्पेसिफिक गरेर नजाउँ. कुरा के भने एउटै एउटै हो भनेर दिने औषधि र डाक्टरले दिएको औषधिमा फरक पर्छ. पर्छ नै हामीले कुन औषधि अब जस्तो कि यो अहिले सिजनकोमा कुन चाहिँ औषधि के अरे ज्वरोको कुन औषधि दिँदा ठिक हुन्छ, कडा ज्वरो हुँदाखेरि कस्तो दिने भनेर डाक्टरहरूले लेखेर दिएको औषधि नै लिएर जानुहोस् भन्ने सल्लाह दिन्छु मैले चाहिँ. है एउटै एउटै हो भनेर कमसल खालको औषधि खाँदा पनि कति सन्चो नभएर अस्पताल आइरहेको हुन्छ, अनि हामीले दिएको औषधिले फेरि 2-3 दिन सन्चो भएर अस्पताल नबस्ने. कति चाहिँ अब त्यही एउटा मेडिकल यस्तै भनौँ, एउटा मेडिकल अर्को मेडिकल अर्को मेडिकल गर्दा गर्दै त 15-20 दिन हुन्छ, उहाँ जाँदा चाहिँ सिकिस्त नै भएर भर्नै गरेर राख्नु
पर्छ.
डाक्टरलाई पुऱ्याउने अनि त्यसै सन्चो भएन भने अनि त्यही डाक्टरसँग मलाई सन्चो भएन भने झगडा यही चलनले गर्दा.
यो एकदमै हो, एकदमै चाहिँ सिरियस केस छ यस्तो चाहिँ. यो के भन्दाखेरि सन्चो होला कि को भरमा बस्दाखेरि 0785-14-06 आउन सक्नुहुन्छ श्रोता आफन्त. सोध्न मन छ केही भने आउन सक्नुहुन्छ. मलाई थाहा छ तपाईँले रेडियो सुनेर बसिरहनु भएको छ, आफ्ना समस्या छन् भने सुनाउनुहोस्, मात्र एक कलको भरमा हो. यहाँबाट तपाईँले कल गर्दै गर्दा डाक्टर साहबसँग सिधै एकदमै खुलेर कुराकानी गर्न पाउनुहुन्छ, र यसरी कुरा गर्दै गर्दाखेरि तपाईँलाई लागेका कुरा, औषधिका कुरा, उपचारका कुरादेखि लिएर अझ भएन भनेर अप्ठ्यारो मानिरहनु भएको छ अस्पतालमा उपचार सेवाको बारेमा पनि बुझ्न चाहनुहुन्छ भने पनि त्यो पनि सहजै रूपमा चाहिँ बताइदिन सक्छौँ हामी. एउटा चाहिँ यो वातावरण बनिरहेको छ. हामी सहज स्वास्थ्य चर्चामा छौँ. सहज सामुदायिक अस्पताल गैँडाकोट र विजय एफएमको संयुक्त प्रयास हो यो. तपाईँको स्वास्थ्यप्रति हाम्रो चासो हो, तपाईँको दीर्घ जीवनका लागि हाम्रो सरोकार हो. ज्वरोको कुरा धेरै नै भयो, रुगाखोकीसँगै ज्वरोसँगै जोडेर आउँदाखेरि त
ज्वरोसँगै जोडेर आउने चाहिँ अब रुगाखोकी अलिक कडा खालको हुने भयो, अलिक दिन टाइम लाग्ने भयो. सामान्यतया हामीलाई अब मौसम चेन्ज हुँदा पानीमा भिजेर तपाईँ अब बाइक स्कुटर चलाउँदा पानीमा भिजेर जाँदा नि आछ्यो आछ्यो आएर रुगाखोकी लाग्ने, यो चाहिँ सामान्यतया लाग्ने रुगाखोकीहरू चाहिँ सामान्य घर आएपछि ज्वरो बढी भयो भने सिटामोल अथवा टाउको बढी दुख्यो भने कुनै एउटा सामान्य खालको औषधि खाँदैमा सन्चो हुन्छ, अथवा बाफ लिनुहोस् घरमा होइन, केही तात कुनै पनि त्यस्तो अरू केही पनि नराखी कि त पानी सुत्ने बेलामा तातो पानीको बाफ लिएर पनि सामान्य रुगाखोकी सन्चो हुन्छ. अब सामान्य रुगाखोकी र यो ज्वरोमा छुटाउने कुरा चाहिँ यही नै हो.
अब जस्तो अघि एकजनाले फेसबुक पोस्टमा कमेन्ट पनि गर्नुभएको थियो, माफ गर्नु होला श्रोता, आज फेसबुकले धोका दिइरहेछ त्यही भएर चाहिँ त्यहाँको कमेन्टहरू पनि लिन पाइएन. के लेख्नु भएको छ भने मैले नाम सम्झिनँ, माफ गर्नु होला. नाक चिलाएर हाच्यौँ आइरहन्छ भन्दै हुनुहुन्थ्यो, किन होला भन्नुहुन्थ्यो.
सामान्य अब
केही लक्षण हो कि
उहाँलाई हाच्यो हाच्यो आउने चाहिँ अब सामान्य रुगाखोकी पनि हुनसक्छ, अथवा यो धुलो धुवाको एलर्जीको कारणले गर्दा नि धेरै आछ्यो आछ्यो आइरहने हुनसक्छ. यो दुईवटा कारण हुन्छ.
मास्कको चाहिँ प्रयोग
गर्नुहोस्
छिटाउन भएन. अर्को श्रोताले पनि ज्वरो आउने र छोड्ने चाहिँ किन हो भन्दै हुनुहुन्थ्यो, सायद जवाफ पाउनु भयो होला मेरो अपेक्षा. 0785-14-06 पनि आएर अझै सोध्ने समय चाहिँ छ. यसै गरी हामीसँग चाहिँ अहिले भरतपुर अस्पतालका डाक्टर कमल सुवेदी हुनुहुन्छ. हामीले ज्वरोका कुरा गरिरहेका छौँ, भाइरल ज्वरोका कुरा गरिरहेका छौँ, सिजनल फ्लूको कुरा गरिरहेका छौँ, रुगाखोकी सँगसँगै स्क्रब टाइफस स्वाइन फ्लूको डर त्रासको कुरा छ, डेङ्गुको त्रासको कुरा छ. हामी सचेत रहनुपर्नेछ. अब जस्तो अहिले घर परिवारमा मौसम चेन्जसँगै पानी परिरह हुन्छ, घर वरिपरि पानी जमिरह हुन्छ, छ्याप छ्याप हिलो परिरह हुन्छ, घाम लाग्छ, धुलो उडिरह हुन्छ, यो रोगै नलाग्नु भन्दा अगाडि नै सचेत हुनुपर्ने कुरा छन् होला नि डाक्टर साहब, के कुरामा चाहिँ सचेत हुने ती कुरा गर्नु।
त धेरै कुरा छन्, आफ्नो घर वरिपरि खाल्टा खुल्टी भयो, पानी जम्यो भने त्यहाँ लामखुट्टेले आएर ब्रिड गर्न सक्ने भयो होइन, लामखुट्टे जन्य रोगहरू कालाजार डेङ्गु इत्यादि डरलाग्दा रोगहरू लाग्न सक्छ, एउटा त्यही भयो है। अरू चाहिँ अब तपाईँको घर अगाडिपट्टि हिलो फोहोर छ भने तपाईँलाई झाडा पखाला लाग्ने, बान्ताहरू आउने, यो सामान्य खालको रोगहरू लाग्ने सम्बन्ध झन् बढी हुने भयो है। अब धुलोको त अब एलर्जिक जन्य अब यो आछी वाछी अहिलेकै कुरा भयो, आछी वाछी आउने, खोकी लाग्ने, अनि त्यसपछि रुगा लाग्यो भने 10-15 दिनसम्म सन्चो नहुने, एलर्जिक राइनाइटिस हुन्छ, त्यस्तो हुने सम्भावना त झन् अब कति बढेर गयो भन्ने कुरा अब यो हामीले भन्दा नि काठमाडौँवासीले बुझाएको छ नि यो कुरामा चाहिँ है। अब
डाक्टर साहब फेसबुकमा दुईवटा कमेन्ट चाहिँ पढ्न सक्ने अवस्थामा रहेछु, म चाहिँ ती कमेन्ट्स लिन्छु। 4 दिनदेखि आमालाई भाइरल लागेको छ, आमा बच्चाको आमालाई, 2 वर्षको बच्चालाई चाहिँ कसरी भाइरलबाट जोगाउने भन्नुभएको छ। 4 दिनदेखि आमा भाइरलको रोगी हुनुहुन्छ, औषधि लिइरहनु भएको छ, बच्चालाई चाहिँ कसरी जोगाउने? 2 वर्षलाई
चाहिँ अब दुधबाट सर्ने रोग होइन यो, दुध खानु चाहिँ दुध खुवाउँदा हुन्छ होइन, बच्चासँग बस्दाखेरि बच्चालाई पनि लगाइदिने मास्क हुन्छ, यदि बच्चा लगाउँदा अब बच्चाहरू 2 वर्षको रुने क्यारे हुनसक्छ, आमाले चाहिँ एनी टाइम मास्क लगाएर बस्ने अनि आमासँग चाहिँ दुध खुवाउने समय बाहेक एउटै कोठामा नराख्ने एउटा उपाय थियो हो। अर्को चाहिँ अब आमा र बच्चाको जुन कनेक्ट हुने बोन्डिङ टाइम छ त्यसमा चाहिँ सामान्य फिडिङको समय बाहेक अन्य समयमा बाबुहरू अथवा हजुरआमा यस्तोहरूसँग राख्नुपर्छ।
भनेको आमासँग चाहिँ दुध खुवाउँदा रोग सर्दैन, एउटा दुध खुवाउँदा चाहिँ भयो, त्यस बाहेकको समयमा चाहिँ जोगाएर राख्नुहोस्, भाइरल ज्वरो सन्चो
नहुन्जेल। तपाईँको 2-7 दिन जति लाग्छ यो भाइरल ज्वरो सन्चो हुन,
4 दिन भइसक्यो भने चाहिँ अब 3 दिन धैर्य गर्नुहोस् न, बच्चालाई जोगाउनु पर्यो। अर्को 6 महिनाको बच्चालाई रुगाबाट कसरी जोगाउने भन्नुभएको छ। 6 महिनाको बच्चालाई पानी छोडिरहन्छ नाकबाट, रुगा लगाइरहेछ भने चाहिँ त्यसलाई जोगाउने कसरी भन्नुभएको छ। सँगसँगै जोड्नु भएको छ सिनारेक्स दिँदा चाहिँ के हुन्छ भन्नुभएको छ। 6 महिनाको
यो चाहिँ सामान्यतया अब यो नाक बुझेपछि बच्चाहरूमा हामी चाहिँ घ्यार घ्यार सुन्छौँ नि त, अब घ्यार घ्यार सुनिने बित्तिकै ल मेरो बच्चा लाई त निमोनिया भयो भने हामीलाई फेरि रोगको नाम चाहिँ यति चाँडो आउँछ कि कुनै नगर्नुहोस् होइन, निमोनिया भयो मेरो बाबुलाई भनेर छिटो आत्तिएर आफै डाक्टर भएर उहाँ आत्तिदै भए इमर्जेन्सीमा पुग्ने चलन छ। सामान्यतया यो छुट्याउने कुरामा नाक पहिला सुरु घ्यार घ्यार यो चाहिँ आमाले अथवा केयर टेकरले नै छुट्याउने हो, तर त्यो नाक बुझेर हुने घ्यार घ्यार र छातीमा हुने घ्यार घ्यार 2 प्रकारको हुन्छ। नाक बुझेर हुने घ्यार घ्यारलाई त्यही सिनारेट यस भन्छ, त्यसमा चाहिँ सामान्य स्यालिन हुन्छ पानी, त्यसको एक एक थोपा राखिदिएपछि त्यो सामान्य पानी हो, त्यहाँ कुनै एन्टिबायोटिक अथवा कुनै खालको औषधि होइन, त्यो त्यो चाहिँ नाक बुझेको समस्या त्यसले हल गर्छ 3 दिन अथवा 5 दिनसम्म युज गर्यो भने, त्यो चाहिँ नाक बुझेर हुने घ्यार घ्यार हो। अर्को चाहिँ छातीमा हुने घ्यार घ्यार चाहिँ युजल्ली बच्चामा हुने दम हुनसक्छ, निमोनिया हुनसक्छ, अन्य धेरै क्रुप आदि इत्यादि रोगहरू हुनसक्छ। अब बच्चामा घ्यार घ्यार भयो, एकजना डाक्टरले यो बच्चालाई दम हुनसक्ने सम्भावना छ भन्यो भने पहिले नि कहाँ हुन्छ बच्चालाई दम हुन्छ, बुढो मान्छेलाई दम हुन्छ, डाक्टरले त जानेकै रहन्छ भनेर धेरै केस यस्तो पाइयो, अनि त्यही बच्चालाई अब निमोनिया भन्दै हप्ता महिना महिना दिनमा यो समस्या म आज अनियर भयो बेला भन्छु। के कन्सेप्ट एउटा चेन्ज गर्नु पर्यो भने बच्चालाई पनि दम हुन्छ
है,
यदि एउटा बच्चा 15-20 दिनमा फेरि बिरामी निमोनिया भयो भनेर फेरि उपचार त्यसको कम्प्लिट 1 हप्ता औषधि खाएपछि 1 महिनापछि फेरि के अरे सन्चो भएर फेरि त्यसलाई निमोनिया हुँदैन, यो कुरा बुझ्नु पर्यो। यसरी पटक पटक बच्चा बिरामी भइरहन्छ,
तपाईँले भन्दै गर्दा सम्झेँ क्या, ए 1 महिना अगाडि पनि भएको थियो निमोनिया नै भयो, अगाडि पनि भएको थियो
त्यही भएर निमोनिया हो, त्यसरी हुनसक्छ हुने होइन, तर सामान्यतया त्यस्तो हुन, यदि त्यस्तो हो भने उसलाई बच्चालाई अब सास फेर्न गाह्रो भएको छ, पटक पटक उसको महिना दिन 2-3 महिना उसलाई यस्तो श्वास प्रश्वास सम्बन्धी रोग फैलिरहन सक्छ भने बच्चालाई दम बोङ्केल अवस्थामा भन्छौँ हामी, यो हुने सम्भावना एकदम हुन्छ। त्यही भएर यदि डाक्टरले उसलाई दम भएको हुनसक्छ भन्दा कहाँ हुन्छ बच्चालाई दम हुन्छ भनेर तर्किन भएन, यदि समयमा उपचार भयो भने 2-3 महिनामै यो रोग सन्चो हुन सक्छ यदि तपाईले एकदम होइन म यो डाक्टरले दिएको औषधमा चलाउन भनेर भन्नु भयो नि यसले बच्चाले पछि 15-20 यस्तो धेरै नै दुःख पाउँछ किनभने दमको उपचार भइरहेको छैन उसलाई निमोनिया भन्छ निमोनियाको उपचार गरियो भने त त्यो रोग त उपचार भएन नि त तत्कालको लागि उसको घेरघार जान सक्छ तर त आइरहन्छ एक महिनौ दिनसम्म फेरि फर्केर आउँछ दुःख त आफ्नै बच्चाले पाउने आफूले पाउने यो कुरा चाहिँ म एकदम भन्न चाहन्छु बच्चालाई पनि दम हुन्छ यदि कोही डाक्टरले बच्चालाई दम भयो भन्दै भन्यो भने त्यसै त्यहाँ चाहिँ तपाईँहरू कहाँ हुन्छ भनेर चाहिँ डक्टरसँग कोअपरेट नगर्ने चलन चाहिँ छ यो चाहिँ बन्द यो चाहिँ चेन्ज गर्नु पऱ्यो भन्न चाहिँ चाहन्छु
धेरै धेरै धन्यवाद दुर्वाजीले कमेन्ट गर्नुभएको छ श्रीधरजीले कमेन्ट गर्नुभएको छ सुरजजीले क्षितिजीले कमेन्ट गर्नुभएको छ यसै गरी म्यासेन्जरमा म्यासेजहरू आएका छन् यिनै कुराहरू हुन् जुन हामीले गऱ्यौँ सुन्ताजीले म्यासेज गर्नुभएको छ तर फेसबुकले आज धोका दिइरहेछ मैले सबैको म्यासेज लिन पाइरहेको छैन एनिवे सबैले जो जसले म्यासेज गर्नुभयो कमेन्ट गर्नुभयो थ्याङ्क यू सो मच भन्न चाहन्छु सन्ध्याजीले म्यासेज गर्नुभएको छ ईश्वरजीले गर्नुभएको छ त्यसै गरी प्रमिलाजीले गर्नुभएको छ लगायत जो जसले कमेन्ट गर्नुभएको छ म्यासेज गर्नुभएको छ मलाई पर्सनली म्यासेन्जरमा डक्टर साहबलाई यो सोधिदिनु भनेर तपाईँहरूका कुराहरू आयो होला नि तर दोष मेरो होइन फेसबुकको हो कि केले राम्ररी प्रपरली आज काम गरिरहेको छैन अब भने बिदा हुनुपर्छ हाम्रो स्टुडियोको घडीमा 8:36 गइसक्यो धेरै धेरै धन्यवाद डक्टर साहब आज हामीले भाइरल ज्वरोका र लगायत सङ्क्रमणका यो अलिकति मौसमी रुगाफुकीका कुरा पनि गऱ्यौँ यी कुराहरू फेरि पनि कोट्याउनु पर्ने हुन्छ फेरि पनि उठाउनु पर्ने हुन्छ र यसै गरी फेरि हाम्रो सहकार्य अगाडि बढ्दै जान्छ आजको स्टुडियो यो रातिको समयमा स्टुडियोसम्म आएर यसरी कुराकानी गरिदिनु भयो धेरै धेरै धन्यवाद
धन्यवाद लक्ष्मीजी धन्यवाद विजय एफएम अनि हाम्रो टेक्निसियन दाजुलाई धन्यवाद यसरी आएर मेरो मनको कुरा अथवा स्वास्थ्य सम्बन्धी कुराहरू राख्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
फेरि एकचोटि तपाईँ आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् र आफ्नो दीर्घ जीवनका लागि एकपटक सोच्नुहोस् कम्तीमा सातामा एकपटक भए पनि विजय एफएमसँगै सहकार्य गर्नुहोस् हामी तपाईँको स्वास्थ्यप्रति चासो राख्छौँ हामी तपाईँको दीर्घ जीवनप्रति सरकार राख्छौँ डाक्टर कमल सुवेदीलाई तपाईँहरू सम्पूर्णको तर्फबाट पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु गगनजी अनि मेरो तर्फबाट थ्याङ्क यू सो मच विजय एफएम युनिटको तर्फबाट थ्याङ्क यू सो मच आजको लागि कार्यक्रम स्वास्थ्य चर्चाको यो प्रसारणबाट यो श्रृङ्खलाबाट भने बिदा हुन्छु तपाईँको रात स्वस्थपूर्ण बितोस् नमस्कार